हुन्छ, तपाईँहरूलाई फेरि पनि म जय मसीह भन्न चाहन्छु र आजको वचनमा म तपाईँहरूलाई फेरि पनि स्वागत भन्न चाहन्छु। अनि हामीले एउटा विषयलाई हेरिराखेका छौँ अनि त्यो विषय चाहिँ हामीले मण्डलीको बारेमा हामीले हेरिराखेका छौँ, वचन सुनि पनि राखेका छौँ। अनि गत हप्ता चाहिँ हामीले साँचो मण्डली चाहिँ को हुन् त भन्ने कुरालाई हामीले हेरेका थियौँ अनि त्यसमा हामीले एउटा निष्कर्षमा आएका थियौँ कि साँचो मण्डली चाहिँ फेथफुल फलोवर्स है, विश्वास योग्य चेलाहरू चाहिँ मण्डली हो। अनि उनीहरूको सङ्ख्या चाहिँ कति हुँदछन् भनेर हेऱ्यौँ हामीले, 1,44,000 हुँदछन् भन्ने कुरालाई हामीले हेरेका थियौँ। अनि त्यति मात्र होइन, उनीहरूले चाहिँ नयाँ है भजन गाइराखेका थिए भनेर भनिएको थियो। अनि त्यो भजन चाहिँ के हो त भन्दाखेरि है, मोसाको गीत र थुमाको गीत चाहिँ उहाँहरूले गाइराख्नु भएको थियो। अनि त्यो चाहिँ 1,44,000ले भन्दा अरू कसैले पनि गाउन सक्दैन थियो भनेर भनेको थियो। अनि त्यसको अर्थ हामीले के कुरालाई हेऱ्यौँ त भन्दाखेरि, मोसाको गीत भनेको पुरानो करार सबै र है थुमाको गीत भनेको चाहिँ नयाँ करार सबै पऱ्यो, होइन? भनेपछि पुरानो करार र नयाँ करारको भजन चाहिँ 1,44,000ले गाइराख्नु भएको थियो भन्ने कुरालाई हामीले हेऱ्यौँ। र त्यति मात्र होइन, अनि उनीहरू चाहिँ स्त्रीसँग चाहिँ होइन अशुद्ध नभएको भन्ने कुरालाई हामीले हेऱ्यौँ। अनि बाइबलमा हामीले हेर्छौँ भने स्त्रीले चाहिँ मण्डलीलाई जनाउँछ होइन, अनि जो अशुद्ध भएका छैनन्, कन्या छन्, उनीहरू चाहिँ साँचो मण्डली भनेर हामीले हेऱ्यौँ भने, जो चाहिँ अशुद्ध भएका छन् स्त्रीसँग, उनीहरू चाहिँ के भयो त फल्स मण्डली, झुटो मण्डली हो होइन, झुटो शिक्षासँग जोडिएको भन्ने कुरालाई पनि हामीले गत हप्ता नै हामीले हेरिसकेका छौँ। अनि 1,44,000 चाहिँ इजरायलबाट मात्र होइन, तर कहाँबाट त फ्रम द अर्थ भनिएको छ। फ्रम द अर्थ भनेको के हो त भन्दाखेरि पृथ्वीबाट नै, पुरा विश्वबाट नै 1,44,000को चाहिँ के हुने रहेछ त मुक्ति हुने रहेछ, उनीहरूले उनीहरूलाई चाहिँ परमेश्वरले चुन्नु हुने रहेछ भन्ने कुरालाई हामीले गत हप्ता हेरिसकेका छौँ। अनि अर्को कुरा चाहिँ हामीले के पनि हेऱ्यौँ भने, उनीहरू चाहिँ थुमा जता जता जानुहुन्छ, थुमालाई त्यतै त्यतै पछ्याउनेहरू थिए भनेर हेरेका थियौँ होइन। थुमा जता जता, थुमा भनेको को हो त भन्दाखेरि यीशुख्रिस्ट। यीशुख्रिस्ट जता जता जानुहुन्छ, 1,44,000 यानि कि विश्वास योग्य चेलाहरू चाहिँ है, यीशु जता जता जानुहुन्छ त्यतै त्यता यीशुको पाइलालाई पछ्याउने, भन्नुको मतलब चाहिँ उनीहरू चाहिँ एकदमै विश्वास योग्य हुन्छन् भन्ने कुरालाई हामीले गत हप्ता नै हेरिसकेका छौँ। अवेरनेस है, अब 1,40,000 भन्ने कुरा त अलिकति हेर्दाखेरि त नम्बरमा त है, अङ्कमा त अलिकति सानो छ नि होइन। अनि हामीले अलिकति साधारणतया हामीले हिसाब लगाउँछौँ भने 1,40,000 होइन, अहिलेसम्म 2023 सालसम्म हामीले हिसाब लगाएर हामीले हेर्छौँ भने चाहिँ हरेक वर्ष चाहिँ कति त 71 जना चाहिँ 1,40,000मा पर्ने व्यक्तिलाई चाहिँ परमेश्वरले छानिराख्नु भएको छ भन्ने कुरालाई हामी पाउँछौँ। र हरेक हप्ता चाहिँ 5 जनालाई होइन, हरेक मन्थ, माफ गर्नु होला, हरेक मन्थ चाहिँ 6% चाहिँ यसरी परमेश्वरले छानिराख्नु भएको छ भन्ने कुरालाई हामी सरसर्ती हिसाब लगाउन सक्छौँ, किनकि अहिलेसम्म पुरा नभएको कारणले गर्दाखेरि जेनरल क्यालकुलेसन मात्र होइन। अनि अब यसो हामीले अलिकति सोच्छौँ भने है, 1,40,000 भनेको त एकदमै सानो सङ्ख्या हो होइन। अब त्यसो भए जसले चाहिँ म यीशुको पाइलामा हिँड्छु भनेर होइन कन्सिक्रेसन भएको, बप्तिस्मा लिएर होइन एकदमै उहाँको पाइलामा हिँड्छु भनेर भनेका व्यक्तिहरूको चाहिँ के हुन्छ होला होइन, त्यो भनेर फेथफुल भइसकेकोहरू, एकदम फेथफुल भन्नुको मतलब विश्वास योग्य व्यक्तिहरू त 1,40,000 हुने भयो नि होइन। तर दौडलाई पुरा गर्न नसक्ने व्यक्तिहरूको चाहिँ के हुन्छ त के हुन्छ होला, आज चाहिँ हामी त्यसको बारेमा हामी हेर्नेछौँ है त। त्यसो भए यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चार्टमा, डिपिए चार्ट भन्छ, डिभाइन प्लान अफ द एजेस है, यहाँ तपाईँहरूले वालमा देख्न सक्नुहुन्छ, स्क्रिनमा पनि देख्नु भएको छ। तपाईँहरूले हेर्नुभयो भने यहाँनिर चाहिँ के छ त, चोजन र फेथफुल, एम र एन भन्ने क्लास, स्मल एम र स्मल एन है, हामीले अस्ति नै पढिसकेका छौँ। के को बारेमा पढ्यौँ त हामीले, स्मल एनको बारेमा चाहिँ हामीले हेऱ्यौँ, 1,40,000 हो, उनीहरू चाहिँ विश्वासयोग्य, त्यसो भए जसले चाहिँ जसको चाहिँ कन्सेक्रेसन बत्तिसमा भइसकेको छ होइन, तर दौडमा उनीहरू चाहिँ सफल नभएकाहरू अथवा फेथफुल हुनलाई चुकेकाहरू चाहिँ के हुने भयो त भन्दा उनीहरूको क्लास चाहिँ के हो त एम क्लास हो, उनीहरू चाहिँ चोजनहरू हुने भए। भनेपछि है बाइबलले चाहिँ यो एम क्लासलाई चाहिँ के भनिएको छ त भनेर हामी हेर्छौँ भने एमलाई चाहिँ ग्रेट मल्टिट्युड्स भनेर बाइबलले भनिएको छ। के भनेको छ अरे अङ्ग्रेजीमा ग्रेट मल्टिट्युड्स, त्यो भनेको चाहिँ ठुलो भिड भनेर चाहिँ बाइबलले भनेको छ। अनि उनीहरू पनि चाहिँ के हुन्छन् त भन्दाखेरि स्वर्गीय मुक्तिमा दुईवटा पाटो हुन्छ, हामीले अस्ति नै भनिसकेका छौँ होइन, हो कि होइन? हो, त्यही भएर स्वर्गीय मुक्ति र पार्थिव मुक्ति हुन्छ होइन। स्वर्गीय मुक्तिमा चाहिँ के हुने भयो त भन्दाखेरि एम र एन चाहिँ के जाने भयो त स्वर्गमा जाने भयो। अब यो कुरालाई धन्न नमान्नुहोस्, भोलि पर्सि हामी डिपिए चार्टलाई नै एकदमै यो एउटा एउटा शब्दको एउटा एउटा होइन क्यापिटल एदेखि जेडसम्म, स्मल एदेखि होइन जेडसम्म 1 2 3 जति पनि यहाँ चलाएको कुराहरू छ नि ती सबै कुराहरू आउँदो दिनमा परमेश्वरको अनुग्रहमा हामी त्यो कुरालाई हेर्ने नै छौँ। अहिले धन्न नमान्नुहोस्, अहिले यति मात्र सम्झनुहोस्, एम एन भनेको फेथफुल हो है, जुन चाहिँ 1,40,000 हो। एम भनेको चाहिँ के हो त भन्दाखेरि यिनीहरू चाहिँ चेलाहरू हो, चोजन हो, तर ग्रेट मल्टिट्युड्स। कतै लेखेको छ यो बाइबलमा? छ, आउनुहोस् हामी त्यो पदलाई हामी हेर्नेछौँ। प्रकाश 7:9 कृपया हाम्रो ब्रदर जोयललाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। प्रकाश 7:9
यी कुराहरूपछि मैले हेरे अनि हेर सबै जाति कुल मानिस र भाषाहरूको एउटा ठुलो भिड जसलाई कसैले पनि गर्न सकेन सेता वस्त्रहरू पहिरेर र आआफ्ना हातहरूमा खजुरका हाँगाहरू लिएर तिनीहरू त्यस सिंहासनको सामु र थुमाको सामु उभिरहेका थिए।
हेर्नुहोस् त यहाँ के भनिएको छ त भन्दाखेरि अनि सबै जाति के हो रे सबै जाति कुल मानिस भाषाहरूको एउटा ठुलो भिड, ठुलो भिड है, त्यही भएर के भनेको त ग्रेट मल्टिट्युड्स होइन, ठुलो भिड चाहिँ के गरिराखेको थियो र थियो रे त खजुरको हाँगाहरू लिएर होइन सिंहासनको सामु र थुमाको सामु, थुमाको अगाडि चाहिँ के गरिराखेको थियो त उभिराखेको थियो भनेर भनेको छ। हेर्नुहोस् है थुमाको सामु, अब हेर्नुहोस् है तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, थुमा कहाँ हुनुहुन्छ? यहाँ गोलो लगाएको देख्नुभयो? देख्नुभयो नि थुमाको अघि यसरी चाहिँ खजुरको हाँगाहरू लिएर ठुलो भिड चाहिँ के गरिराखेको थियो अरे सामुमा है अगाडि चाहिँ बसिराखेको थियो यसरी। हेर्नुहोस् त यहीँ देख्नुभयो, यहाँ देख्नुभयो नि होइन ठुलो भिड। अब अन द थ्रोन, यहाँ अन द थ्रोन, थ्रोनमा को हुनुहुन्छ? यीशु ख्रिस्ट। र अब हेरौँ है त, अब हामीले बाइबलमा हामीले हेर्छौँ भने जो चाहिँ विश्वास योग्य छन् हो, अन्तिम घडीसम्म विश्वास योग्य हुन्छन् र जसले जित्छ उसलाई सिंहासनमा बस्ने होइन प्रतिज्ञा गर्नु भएको छ कि सिंहासन अगाडि यसरी बस्ने प्रतिज्ञा गर्नु भएको छ परमेश्वरले, भन्नुहोस् त। हो भने चाहिँ कृपया पढिदिनुहोस् त प्रकाश 3:21 पढिदिनुहोस् त, हाम्रो ब्रदर अमरलाई म रिक्वेस्ट गर्न चाहन्छु पढिदिनु हुनको निम्ति। प्रकाश 3:21
जसले जय पाउँछ उसलाई म मेरो सिंहासनमाथि मसँग बस्न दिनेछु।
हो एकछिन, जसले जय पाउँछ हो के भन्नुभएको छ यहाँ, उसलाई म मेरो सिंहासनमाथि मसँग बस्न दिनेछु। एमेन, कहाँ बस्न दिनेछु? मसँग यसरी सिंहासनमा। ए भनेपछि जो चाहिँ फेथफुल हो 1,40,000 चाहिँ नि यीशु ख्रिस्टसँगै यहाँनिर यीशु ख्रिस्टको सिंहासनमा बस्ने भए। एमेन, तर फेथफुल अघि हामीले हेऱ्यौँ नि ग्रेट मल्टिट्युड्स के हो त, त्यसो भए उनीहरू चाहिँ एकदम विश्वास योग्य हुनको लागि चुकेको कारणले गर्दा चाहिँ उनीहरू कहाँ छ सिंहासनको अगाडि यसरी चाहिँ यहाँ बसिराखेको छ। हेर्नुहोस् है, त्यही भएर त दौडिन त सबै दौडिन्छ नि, जित्न कसले जित्छ? पावलले त्यही भएर भन्नुभएको छैन होइन तिमीहरू चाहिँ जित्ने गरेर इनाम पाउने गरेर चाहिँ तिमीहरू के गर दौड होइन भनेर भन्नुभएको छ नि। त्यस्तै फेथफुल 1,40,000ले चाहिँ जित्नुहुन्छ र उहाँ चाहिँ के त थोमासँगै सिंहासनमा बस्नुहुन्छ अनि त्यस पश्चातको मानिसहरू भनेको चाहिँ जसको कन्सेक्रेसन भइसकेको छ त्यो व्यक्तिहरू चाहिँ कहाँनिर हुन्छन् त भन्दा सिंहासन अगाडि यसरी उभिन्छन्। अब हेर्नुहोस् है यहाँ बाइबलले उनीहरूलाई के भनेको छ ओभरकमर्स भने जित्ने व्यक्ति भनेको छ नि होइन जसले जय पाउँछ हो सबैले जय पाउने रहेछ त पाउँदैन तर पाउने कोसिस त गर्नुपर्छ नि त होइन 1,40,000मा पर्ने हो भने चाहिँ के गर्नुपर्ने रहेछ त हामीले एकदमै कोसिस गर्नुपर्ने रहेछ। अनि यो व्यक्तिहरू चाहिँ त्यो व्यक्तिहरू जुन चाहिँ जीवनमा हरेक दुःख कष्ट परिस्थिति सम्पूर्ण कुराहरू भए तापनि नि ती सबै कुराहरूलाई चाहिँ जितेर चाहिँ कहाँनिर पुगेको हो त भन्दाखेरि जय पाएको कारणले गर्दाखेरि चाहिँ त्यो सिंहासनमा बसेको छन् होइन। अब हेर्नुहोस् त यति मात्र नभएर नि उनीहरू चाहिँ यस्तो व्यक्तिहरू हो जुन व्यक्तिले चाहिँ आफ्नो जीवनलाई चाहिँ वेदीमा चढाएका छन्। अब वेदी भन्नाले साँच्चैकै वेदी बनाएर हाम्रो शरीरलाई त्यहाँ राख्नु भन्न खोजेको होइन, यो भनेको चाहिँ के हो त जिउँदो बलिदानको रूपमा चाहिँ आफ्नो शरीरलाई चाहिँ कसलाई सुम्पने त परमेश्वरलाई सुम्पने भन्न खोजेको। भनेपछि यो व्यक्तिहरू चाहिँ ती व्यक्तिहरू हुन् जित्ने व्यक्तिहरू जसले चाहिँ के गर्छ भलुन्टरली आफैले कर गरेर होइन तर आफ्नै इच्छामा आफ्नै इच्छाले चाहिँ के गरेको त भन्दाखेरि आफ्नो शरीर चाहिँ जिउँदो बलिको रूपमा चाहिँ परमेश्वरलाई चाहिँ अर्पण गरेका व्यक्तिहरू हुन्। अब हामीले यीशुलाई पनि हामीले हेर्छौँ भने यीशुले के गर्नुभयो त भन्दा यीशुको जीवनमा पनि हामीले हेर्छौँ भने है उहाँले के गर्नुभयो त सबै कुरा चाहिँ आफ्नै इच्छाले गर्नुभयो। उहाँको जीवनमा दुःख कष्ट आयो कि आएन? आयो नि होइन र यीशुको जीवनमा आयो नि। तर यीशुको जीवनमा आए पनि यीशुले के गर्नुभयो त भन्दा परमेश्वरको इच्छा नै मा उहाँले आफ्नो शरीरलाई सुम्पनु भएको थियो नि होइन, त्यही भएको कारणले गर्दा उहाँले के गर्नुभयो सबै कुरा आफ्नो इच्छाले आफ्नो शरीरलाई परमेश्वरमा उहाँले अर्पण गर्नुभएको थियो। अनि 1,40,000 पनि त्यस्तै व्यक्तिहरू हुन् आमेन, जसले चाहिँ आफ्नो शरीर चाहिँ जिउँदो बलिको रूपमा आफ्नो इच्छा आफ्नो संसारिक इच्छा सम्पूर्ण कुराहरूलाई चाहिँ के गर्छ त भन्दा परमेश्वरको वेदीमा चाहिँ चढाउनु हुन्छ है। अब अझै हामीले हेर्छौँ भने यहाँनिर हाम्रो जीवनमा चाहिँ धेरै दुःख कष्ट पीडाहरू चाहिँ आउने हुँदछ। दुःख कष्ट पीडाहरू चाहिँ हाम्रो जीवनमा आउँदछ होइन, अनि यहाँनिर बाइबलमा हामीले हेर्छौँ भने त्यस्तो कुराहरू छन् जुन कुराले चाहिँ परमेश्वरबाट चाहिँ हामीलाई टाढा लिएर जान सक्दछ। ती कुराहरू के हुन् त हामी हेर्नेछौँ। कृपया रोमी 8:35-37 पद हाम्रो सिस्टर मुनालाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। रोमी 8:35-37
कसले हामीलाई क्रिस्टको प्रेमदेखि अलग पार्ला कि सङ्कष्टले वा सतावटले वा अनिकाले वा नाङ्गो अवस्थाले वा खतराले वा तरवारले जस्तो लेखिएको छ तपाईँका निम्ति हामी दिनभरि मारिएका छौँ हामी काटिने भेडाहरू जस्तै गनिएका छौँ तर यी सबै कुराहरूमा हामी उताद्वारा जसले हामीलाई प्रेम गर्नुभयो विजेताहरू भन्दा पनि बढी छौँ।
आमेन। यहाँ हेर्नुहोस् त के लेखिएको छ त हामीलाई कसले हामीलाई ख्रिस्टको प्रेमदेखि अलग पार्ला केले चाहिँ पार्न सक्छ त होइन, अनि त्यसपछि यहाँनिर आएको छ के सङ्कटले होइन सङ्कटले क्लेशले सतावटले अनिकालले वा नाङ्गो अवस्थाले वा खतराले वा तरवारले भनेको छ। हेर्नुहोस् है भनेपछि यी कुराहरू नै हुन् जसले चाहिँ हामीलाई परमेश्वरबाट चाहिँ के गर्दछन् त टाढा लिएर जाने गर्दछन् के। सङ्कट आयो के हुन्छन् त भन्दा ए सङ्कट आयो अब के गर्ने त परमेश्वरबाट चाहिँ परमेश्वरमा आउने होइन तर परमेश्वरबाट चाहिँ मानिस टाढा भइराखेको हुँदछन् है। अब नाङ्गो नाङ्गोपनले पनि भनेको छ होइन, खान लाउन बस्न कुराहरू छैन भने के हुन्छ त, अब मानिसहरू त्यही कुरामा दौडिराखेको हुन्छ, त्यो भएपछि के हुन्छ त भन्दा परमेश्वरबाट चाहिँ मानिसहरू टाढा भइराखेको हुन्छ। तर 1,40,000 चाहिँ त्यस्तो व्यक्तिहरू हुन् जसले चाहिँ हरेक परिस्थितिमा खान नहोस् लगाउने कुराहरू नहोस् जस्तो परिस्थिति भए तापनि उनीहरू चाहिँ विश्वासयोग्य भइरहन्छन्, अनि यी सबै कुराहरूलाई चाहिँ उनीहरूले के गरेको हुन्छ त भन्दा जितेको हुन्छ। आमेन। त्यही कारणले गर्दा त उनीहरू के भयो त ओभरकमर्स भयो नि त होइन, जित जित जय पाउने व्यक्तिहरू। यसै कारणले गर्दा त जय पाएको कारणले गर्दाखेरि नै त कहाँनिर छ त यीशु ख्रिस्टसँगै सिंहासनमा बसिराखेका छन्। तर ग्रेट मल्टिट्युड चाहिँ त्यस्तो भिड हो जसले चाहिँ के गर्छ त भन्दाखेरि परमेश्वरमा हिँड्छु भनेर त होइन प्रतिज्ञा त गरेको, परमेश्वरसँग हिँड्छु परमेश्वरको बाटोमा हिँड्छु उहाँ यीशुले जे भन्नुभयो त्यो कुरा गर्छु भनेर भन्न त भनेको हो, तर यो दुःख कष्ट परिस्थितिहरू आउँदै गर्दाखेरि चाहिँ के गरेको त भन्दा परमेश्वरबाट यीशु ख्रिस्टबाट चाहिँ टाढा भएका व्यक्तिहरू चाहिँ हुन् होइन। अनि यो व्यक्तिहरू चाहिँ फेथफुल किन हुन सकेन त, विश्वासयोग्य किन हुन सकेन त भन्दा एउटा कुराको डरले क्या, त्यो भनेको चाहिँ मृत्युको डरले। अब मृत्युको डरले भन्दै गर्दा अब कस्तो मृत्युको डरले त भने हामीले हेर्छौँ भने 1,40,000 चाहिँ त्यस्तो व्यक्तिहरू हो जसले चाहिँ आफ्नो शरीरलाई चाहिँ परमेश्वरको निम्ति बलिको रूपमा चढाउँदछ। अनि यसै कारणले बाइबलमा त्यहाँ भनेको छ नि हेर्नुहोस् त यहाँ के भनेको छ भने नि जस्तो लेखिएको छ 36 पदमा है अघिकै, तपाईँको निम्ति हामी दिनभरि मारिएका छौँ। यो भन्नुको मतलब के, दिन दिने होइन चक्कुले मार्छ भन्नु खोजेको होइन, मर्छ भन्नु खोजेको होइन, तर आफ्नो शरीरको इच्छा आफ्नो होइन जीवनमा भएको हरेक कुरालाई चाहिँ के गर्छ त परमेश्वरको निम्ति होइन बलिको रूपमा चढाउँदै गर्दाखेरि चाहिँ मानिस 1,40,000 चाहिँ के हुन्छ दिनदिनै मर्छ क्या, हरेक दिन आएको होइन हरेक दिन त्यो भएको सबै कुराहरू चाहिँ के हुन्छ त इच्छा संसारिक इच्छा हरेक कुराहरू चाहिँ के गर्ने त परमेश्वरमा चाहिँ सुम्पने, परमेश्वरमा सुम्पने, परमेश्वरमा सुम्पने। अनि शिर को हुनुहुन्छ त मण्डलीको यीशु ख्रिस्ट, भनेपछि नि उनीहरूको चाहिँ के शिर छैन क्या, शिर यीशु ख्रिस्ट हुनुहुन्छ नि त होइन, शिरको हो यीशु ख्रिस्ट, भनेपछि यीशु ख्रिस्टले जे भन्नुहुन्छ त्यो कुरा गर्ने व्यक्तिहरू भएको कारणले गर्दा हरेक दिन चाहिँ के हुन्छ त मारिएका छौँ क्या हो। तर 1,40,000 बाहेकको ग्रेट मल्टिट्युड चाहिँ के हो त, अब मैले जिउँदो बलिको रूपमा मैले अर्पण गरेँ भने त मेरो इच्छा आकाङ्क्षा सबै मैले ख्रिस्टमा मार्नुपर्छ भनेर नि अब डर आउँछ क्या, त्यो डरको कारणले गर्दाखेरि चाहिँ नि ग्रेट मल्टिट्युड चाहिँ के हुन सकेन त भन्दाखेरि 1,40,000 फेथफुल हुन सकेन। के को डरले त, मृत्युको डरले, किन इच्छाहरू मार्नु पऱ्यो नि त, शारीरिक इच्छाहरू हुन्छ होइन, ख्रिस्टको इच्छालाई पालना नगरे शारीरिक इच्छाहरूलाई मार्न नसकेको कारणले गर्दाखेरि के, किनभने मार्दै गर्दाखेरि त अब डर हुन्छ अरे म त मर्नुपर्छ भन्ने कुरा, यसै कारणले गर्दाखेरि चाहिँ उनीहरू के हुन्छ त भन्दाखेरि बन्डेजमा हुन्छन् भनेर भनेको छ, एउटा केमा एउटा जकडमा हुन्छन्। आउनुहोस् त हामी पढौँ हिब्रू 2:15, कृपया हाम्रो कमल ब्रदरलाई पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। हिब्रू 2:15 हजुर,
साथै मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेकाहरू सबै छुटकारा दिनु।
यहाँ त्यही लेखेको छ होइन, मृत्युको डरले सारा जीवनभरि दासत्वमा परेका, हेर्नुहोस् त मृत्युको डरले चाहिँ के गर्ने रहेछ त मानिसहरूलाई दासत्वमा लिएर जाँदछ। अब 1,40,000 चाहिँ के हो त भन्दाखेरि हरेक दिन मर्नको लागि तयार हुँदछ भने ग्रेट मल्टिट्युड चाहिँ ठुलो भिड चाहिँ के हुन्छ ख्रिस्टको निम्ति मर्नको लागि चाहिँ डराउँछ डराउँदछ। अनि त्यही भएको कारणले गर्दा के हुन्छ, सतावट आयो परमेश्वरमा आउने, सतावट भएन केही भएन फेरि के गर्ने आफ्नै इच्छामा आफ्नै कुराहरूमा चाहिँ होइन फर्किने क्या, संसारमै फर्किने संसारकै कुराहरू गर्ने, तर दुःख कष्ट परिस्थिति आउँछ त्यसपछि मात्रै चाहिँ के गर्ने फेरि परमेश्वरलाई खोज्ने क्या, परमेश्वरले छुटकारा दिनुहुन्छ फेरि संसारमा जाने हो। 1,40,000 भिड चाहिँ त्यस्तो भिड हो है, त्यस्तो भिड हो। अब हेर्नुहोस् त अर्को कुरालाई अब हामी हेरौँ है त, अघि नै हामीले एउटा के कुरालाई हेऱ्यौँ भने सिंहासनको अघि भन्ने कुरालाई हामीले हेरेका छौँ है, सिंहासनको सामु र थुमाको सामु उभिरहेका थिए भन्ने कुरालाई अघि हामीले हेऱ्यौँ, जुन चाहिँ प्रकाश 7:9 लेखिएको छ। अब अर्को कुरालाई अब हामी हेर्नेछौँ। आज हामी के को बारेमा पढिरहेछौँ, विशेष गरी ठुलो भिडको बारेमा हामी पढिरहेछौँ नि होइन, त्यही भएको कारण ठुलो भिड कस्तो हो त भन्ने कुरालाई अझै हामी गहिराईमा हामी हेर्नेछौँ। उनीहरू चाहिँ सिंहासनको अघि उभिराखेका छन् भन्ने कुरालाई भर्खर हामीले हेऱ्यौँ। अब अर्को कुरालाई हामी हेर्नेछौँ, उनीहरूले चाहिँ के लिइराखेको छन् रे, हातहरूमा खजुरका हाँगाहरू लिएर भनेर भनेको छ। भनेपछि त्यो ठुलो भिडले चाहिँ के लिएको छ, खजुरको हाँगाहरू हातमा लिइराखेको छ। अब यो तपाईँहरूले अन्डरलाइन गर्नुहोस् है, अघि कुरा अन्डरलाइन गर्नुभयो एउटा पोइन्टलाई, 7:9 प्रकाश 7:9 अन्तिममा के ल्याएछ, सिंहासनको सामु र थुमाको सामु उभिरहेका थिए, किन भन्ने कुरालाई हामीले हेरिसकेका छौँ हो नि। अब अर्कोलाई अन्डरलाइन गर्नुहोस्, हातहरूमा खजुरका हाँगा भनेको छ। अब ठुलो भिडले चाहिँ खजुरको हाँगा लिइराखेको छ। अब खजुरको हाँगा भने के हो त भनेर हामीले हेर्छौँ भने, जब चाहिँ पुरानो समयमा इजरायलहरूमा चाहिँ राजाहरूले चाहिँ लडाइँ लड्न जानुहुन्थ्यो होइन, धेरै लडाइँ भएको छ नि होइन र, अनि लडाइँ लडेर जब जित्नुहुन्थ्यो नि उहाँहरूले, त्यसपछि चाहिँ नि व्यक्तिहरू हो जो चाहिँ अब राज्यमा अरू व्यक्तिहरू हुन्छ नि, लडाइँमा गएको भन्दा अरू व्यक्तिहरूले चाहिँ अब लडाइँ जितेर आउँदैछ भन्ने कुरा अब समाचार पाइसकेपछि चाहिँ के गर्थ्यो त, सबैजना मानिसहरूले चाहिँ है खजुरको हाँगाहरू लिएर चाहिँ राजालाई चाहिँ अब स्वागत गर्नको लागि बस्नुहुन्थ्यो क्या, खजुरको हाँगाहरू है पुरा हल्लाउँदै होइन, हल्लाउँदै ल आउनुहोस् वेलकम स्वागत स्वागत भनेर चाहिँ सबै मान्छेहरू बस्नुहुन्थ्यो होइन। त्यही भएर हामीले हेर्छौँ भने यीशु ख्रिस्टको पालामा पनि यीशु ख्रिस्टलाई पनि यसरी नै मानिसहरूले खजुरको हाँगा लिएर चाहिँ स्वागत गरेको हामी देख्न पाउँदछौँ हो। जब यीशु ख्रिस्ट यरुसलेममा आउँदै हुनुहुन्थ्यो है, एउटा सानो है खच्चडमा चढेर उहाँ आउँदै गर्नु हुँदाखेरि चाहिँ के भएको थियो त भन्दा, मानिसहरूले चाहिँ खजुरको हाँगाहरू लिएर होइन यीशु ख्रिस्टलाई चाहिँ होसन्ना होइन होइन किङ अफ इजरायल भनेर चाहिँ होइन स्वागत गरेको हामी देख्न पाउँदछ, जुन कुरा योहन्ना 12:13 लेखिएको छ। कृपया म सिस्टर रोशनीलाई पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु, योहन्ना 12:13। हजुर हेर्नुहोस् त होइन, गधाको बच्चामा यसो त्यसमाथि बस्नुभयो भनेछ नि होइन, बसेर आउँदै गर्नु हुँदाखेरि चाहिँ यहाँ के भयो त, सबैजना चाहिँ यहाँ कराएर भन्यो नि होइन, होसन्ना होसन्ना धन्य इजरायलका राजा जो परम प्रभुको नाममा आउनुहुन्छ भनेर चाहिँ सबै इजरायलीहरूले यीशु ख्रिस्टलाई स्वागत गरेका थिए। अब त्यसो भए खजुरको हाँगाको अर्थ चाहिँ के हो त बाइबलमा भनेर हामीले हेर्छौँ भने, खजुरको हाँगाले चाहिँ विजयलाई जनाउँछ, हेमेन, विजय विक्ट्रीलाई जनाउने भयो क्या। अब भिक्ट्रीलाई जनाउँछ भने त्यो ठुलो भिडले पो खजुरको हाँगा लिइरहेको थियो नि त, त्यसो भए ठुलो भिडले कसरी चाहिँ भिक्ट्री गर्यो त, त्यसो भए ठुलो भिडले चाहिँ कसरी विजय पायो त, कसरी विजय पायो त, किनभने उनीहरूले चाहिँ आफैले होइन, परमेश्वरले चाहिँ के गरिदिनु भयो त, ट्रायलमा होइन, परमेश्वर स्वयंले चाहिँ नि दुःखमा कष्टमा सङ्कटमा हालिदिनु भए पश्चात यिनीहरूले चाहिँ के गरे त भन्दा, त्यहाँबाट चाहिँ विजय पाएर चाहिँ माथि गए। तर अब 140,000 सामेल हुन पाए त पाएन, किन सो इच्छाले होइन नि त, परमेश्वरले जितोस् भनेर माया गर्नु भएर चाहिँ सङ्कटमा हालिदिनु भएर चाहिँ जितेको हो कि, त्यही भएको कारणले गर्दा त कहाँनिर छन् त, सिंहासनको अघि छ, सिंहासनमा छैन क्या, बुझ्दै हुनुहुन्छ हो। कसरी जित्यो त भन्दा, परमेश्वरले प्रेम गर्नु भएर उनीहरूलाई उनीहरूको जीवनमा सङ्कट हालिदिनु भएर त्यसपछि उनीहरूले त्यो सङ्कष्टलाई चाहिँ जितेका हुन्। यही कुरालाई अहिले एकछिनमा हामी अझै राम्रोसँगले हामी हेर्नेछौँ है। अब अर्को पोइन्टमा हामी जाउँ है त, त्यहाँ के पनि लेखिएको छ भने, यहाँ हेर्नुहोस् है, सेतो पोसाक पहिरेका भनेर भनेको छ नि होइन, भनेको छ कि छैन, यहाँ हेर्नुहोस् है त, यहाँनिर हामीले हेर्छौँ भने त्यो कहाँनिर हामी पाउँछौँ भने 13 र 14 पदमा हामी पाउँछौँ। कृपया हाम्रो सिस्टर रोमीलाई पढिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। प्रकाश 7:13-14।
अनि ती प्राचीनहरूमध्ये एकजनाले मलाई यसो भन्दै जवाब दिए कि सेता वस्त्र पहिरेकाहरू को हुन् अनि तिनीहरू कहाँबाट आए।
सेतो पोसाक पहिरेकाहरू को हुन् होइन, त्यहाँनिर के भनेको छ, एकजनाले चाहिँ के प्राचीनहरूमध्ये एकजनाले चाहिँ सोध्नु भयो क्या, कसलाई, यहोन्नालाई। हामीले माथि हेर्छौँ भने सेतो वस्त्र पहिरेका भिड भनेर भनेका छौँ होइन, त्यही भएको कारणले गर्दाखेरि यी सेतो वस्त्र पहिरेकाहरू चाहिँ को हुन् भनेर चाहिँ यहाँनिर सोधिएको छ। अब त्यसपछि पढिदिनुहोस् त 14 पद। हेर्नुहोस् त यहाँ के लेखेको रहेछ, तिनीहरू चाहिँ यी हुन् जसले चाहिँ के गर्यो त भन्दाखेरि महासङ्कष्टबाट निस्केर आएका छन्, महासङ्कटबाट निस्केर आएका छन् र थुमाको रगतमा चाहिँ यिनीहरूले के गरेका छन् त आफ्ना वस्त्रहरू धोएका छन् र सेता पारेका छन्। त्यही भएको कारणले गर्दा सेतो वस्त्र लगाएर चाहिँ नि सिंहासनको अघि बसिराखेका थिए क्या, केबाट भएर गएका, सङ्कट। अब यहाँ अब हामीलाई प्रश्न आउँछ, त्यसो भए उनीहरूको वस्त्र चाहिँ कसरी मैलियो त, धुनै पर्यो नि त होइन, सङ्कट भएर गएरै धुनु पर्यो नि त, के भयो त उनीहरूको वस्त्रलाई, सेतो वस्त्र कसरी धमिलियो त भन्ने कुरालाई हामी आउँदछ अनि यो कुरालाई हामी हेर्नेछौँ है। अब बाइबलमा हामीले हेर्छौँ भने सेतो वस्त्रले चाहिँ के कुरालाई जनाउँदछ त भन्दा धार्मिकतालाई जनाउँदछ है, धार्मिकतालाई, रोब अफ राइटसनेस भनेर भनिन्छ, धार्मिकताको वस्त्र होइन। सेतोले चाहिँ जहिले पनि के कुरालाई जनाएको छ त भन्दा धार्मिक, सेतो वस्त्रले चाहिँ धार्मिकताको वस्त्रलाई जनाएको छ। अब त्यो धार्मिकताको वस्त्र चाहिँ कसरी मैलियो त भनेर भन्दै गर्दाखेरि, जब मानिसले चाहिँ पाप गर्दछ अथवा पाप गर्नुभन्दा अगाडिको कुरा गरौँ, जब यीशुलाई चाहिँ यीशु मेरो मुक्तिदाता हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ भनेर होइन, जब सबै कुराहरू मानिलिँदछन् र यीशुलाई विश्वास गरे पश्चात परमेश्वरले के दिनुहुन्छ त, उहाँको धार्मिकताको वस्त्र हामीलाई दिनुहुन्छ हो। र त्यो धार्मिकताको वस्त्रलाई चाहिँ अब दागरहित बनाइराख्ने काम चाहिँ कसको हो त, हामी सबैजनाको हो। तर जब हामी पाप गर्छौँ, पाप गरिसके पश्चात के हुँदछ त, सोचबाट हुनसक्छ होइन, त्यसपछि बोलीबाट हुनसक्छ, खराब बोली बोली पठाउने होइन, नराम्रो उच्चारण शब्दहरू उच्चारण गर्ने, अनि र अर्को भनेको एक्सनबाट हुनसक्छ। एक्सन भने के हो त भन्दा हाम्रो गतिविधिहरूबाट हुनसक्छ, भनेपछि पाप यी कुराहरूबाट हुनसक्दछ। जब पाप हुँदछ नि त्यस पश्चात चाहिँ के हुन्छ त भन्दा परमेश्वरले दिनुभएको धार्मिकताको वस्त्रमा चाहिँ अब दाग लाग्न थाल्छ क्या, दाग होइन, दाग लाग्न थाल्ने भयो। अब 1,40,000 चाहिँ यस्तो व्यक्तिहरू हो जसले चाहिँ दाग लाग्ने बित्तिकै होइन प्रभुलाई के भन्छ, क्षमा गर्नुहोस् प्रभु मैले गरेँ होइन, यो मैले गरेँ मलाई क्षमा गर्नुहोस् भनेर इमिडिएटली उनीहरूले चाहिँ के गरिहाल्छ, सानो दाग लाग्ने बित्तिकै हटाइहाल्छ क्या, हटाइहाल्छ। तर ग्रेट मल्टिट्युड चाहिँ त्यस्तो हो जसले चाहिँ के गर्छ, पाप गर्छ तर पनि क्षमा चाहिँ नमाग्ने, त्यतिकै बस्ने, पाप गर्यो फेरि सोचबाट अर्को दिन पाप गर्यो, अर्को दिन पाप गर्यो, गर्दा 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 के भयो त, अब ठुलो भयो पाप, अब दागै दाग लागिसकेपछि सेतो सर्टमा होइन पुरा दाग लाग्यो भने कस्तो हुन्छ, अब त्यो अलिकति दाग लाग्ने बित्तिकै हटायो भने त सजिलो हुन्छ नि होइन, तर धेरै लागिसकेपछि त के हुन्छ त, अब एकदमै गाह्रो हुन्छ नि होइन र, अनि एकदमै गाह्रो भएपछि के गर्नुपर्छ त, अब उनीहरू स्वर्गमा जान सक्छ त, पाप बोकेर स्वर्गमा जान सक्छ, सक्छ कि सक्दैन, सक्दैन नि त होइन। हो यसै कारणले गर्दा परमेश्वरले के गर्नुहुन्छ त भन्दाखेरि, त्यो मैलेको वस्त्रलाई त अब धुनु पऱ्यो नि त, सेतो बनाउनु पऱ्यो नि, त्यही भएको कारणले परमेश्वर स्वयंले चाहिँ के गर्नुहुन्छ, उनीहरूलाई कष्टबाट भएर लानुहुन्छ, अनि त्यो समयमा चाहिँ उनीहरूले के गर्छ त धार्मिकताको वस्त्रलाई चाहिँ धोएर चाहिँ सेतो बनाउँदछ। ख्रिस्टको रगतले धोएर चाहिँ के गर्छ त त्यो वस्त्रलाई सेतो बनाउँछ। अब हेर्नुहोस् है, एक उदाहरणको लागि फोहोर छ भने के गर्नुपर्छ त, एकदमै फोहोर भयो भने त्यसलाई पुरा घोट्नुपर्छ नि होइन, हामीले लुगा धुँदा घोट्नुपर्छ होइन, पछार्नुपर्छ होइन, धेरै तातो पानीमा डुबाउ चोपाल्नुपर्छ र एकदमै सरफ पनि धेरै हालेर धेरै राम्रो सरफ चलाएर के गर्नुपर्छ त त्यो फोहोर निकाल्नुपर्छ नि। त्यस्तै अब धार्मिकताको वस्त्र पनि त्यस्तै भयो भने परमेश्वरले के गर्नुहुन्छ त त्यसरी नै के गर्नुहुन्छ त उहाँले सफा गर्नुहुन्छ। किन ग्रेट मल्टिट्युड्स पनि कहाँ जाने ग्रुप हो त, ठुलो भिड देख्नुभयो नि, ठुलो भिड पनि कहाँ जाने भिड हो त भन्दा स्वर्गमा जाने हो नि त, सिंहासनको अगाडि छ नि त, स्वर्गमा त्यसै जान त मिल्दैन। त्यही भएको कारणले गर्दा परमेश्वर स्वयंले चाहिँ कष्टमा भएर लानुहुन्छ, त्यस पश्चात मात्रै उनीहरूको चाहिँ धार्मिकताको वस्त्र चाहिँ के हुन्छ त्यो बेलामा चाहिँ उनीहरूले सफा पार्दछन्। जसै हामी हेर्न सक्छौँ मलाकी 3:2-3, कृपया हाम्रो ब्रदर जोएललाई पढिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु। मलाकी 3:2-3
तर उहाँको आगमनको दिन कसले सहन सक्छ, अनि उहाँ देखा पर्न हुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुन खानेको आगो र धोबीको साबुन जस्तो हुनुहुन्छ।
एकछिन, धोबीको साबुन जस्तो हुनुहुन्छ अरे यीशु ख्रीष्ट। हेर्नुहोस् त यहाँ लेखिया छ, त्यहाँ धोबी त्यही भएर त्यहाँ देखा भयो क्या, होइन, धोबीको साबुन जस्तो हुनुहुन्छ अरे। अब त्यो भएपछि के गर्नुहुन्छ त, सबै कुरा सखाप, सबै कुरा चाहिँ एकदमै क्लियर हुन्छ है। कहिले हुन्छ यो कुरा मैले तपाईँलाई बताइ नै सकेँ है। यो बेलामा चाहिँ वास रोब्स इन द ट्रबल, दुःखको समयमा कष्टको समयमा मात्रै चाहिँ अब के गर्ने भयो त यिनीहरूले चाहिँ यीशुलाई सम्झन्छन्, र त्यही भएर यीशुको रगतले चाहिँ के गर्नेछ आफ्नो धार्मिकताको वस्त्रहरूलाई चाहिँ सेता पार्ने छन्। तर सेतो पारे तापनि अब के भयो त ढोका त बन्द भइसकेको छ, के को लागि, 1,40,000 सामेल हुनको लागि। तर पनि रिवार्ड त पाउँदैन उनीहरूले, 1,40,000 पर्ने होइन, यीशुसँग राज्य गर्ने कुरा त पाउँदैन। तर के हुन्छ त भन्दा स्वर्गदूत जस्तै भएर होइन, 1,40,000 र यीशुलाई र परमेश्वरलाई चाहिँ सेवा गर्ने व्यक्तिहरू स्वरूप चाहिँ उनीहरू चाहिँ कहाँनिर जान्छन् त, स्वर्गमा जान्छन्। उनीहरू चाहिँ स्वर्गदूत जस्तो हुन्छन् के, 1,40,000 चाहिँ कस्तो, परमेश्वर जस्तो है, डिभाइन नेचरमा हुनेछन् भने। तर ग्रेट मल्टिट्युड चाहिँ कस्तो हुनेछन् त, अब स्वर्गदूत जस्तो हुनेछन्, स्वर्गदूत जस्तै उनीहरूले चाहिँ सेवा गर्ने व्यक्तिहरू बन्ने छन्। आउनुहोस् हामी एउटा पदलाई हामी हेरौँ जुन चाहिँ 1 कोरिन्थी 3:11-15 छ। हाम्रो सिस्टर रोशनीलाई नै म पढिदिनु हुनको निम्ति अनुरोध गर्न चाहन्छु। 1 कोरिन्थी 3:11-15।
त्यो कस्तो किसिमको रहेछ भने आगोले जाँच गर्नेछ। कसैको काम जुन काम जसले त्यस जगमाथि बनाएको छ रहिरह्यो भने उसले इनाम पाउनेछ। कसैको काम जडी जान्छ भने उसले हानि भोग्नेछ, तर ऊ आफै चाहिँ बाँच्ने छ, तर आगोबाट भएर
उम्के जस्तो होइन र। अब यहाँनिर हामीले हेर्छ भने यहाँ के भनेको छ भने एउटा जगमा, अनि त्यो जग चाहिँ यीशु ख्रिस्ट हुनुहुन्छ भनेर यहाँ लेखिएको छ होइन। अनि यहाँ घर बनाउने चाहिँ छवटा कुराहरू छ के, केले घर बनाउने त भन्दाखेरि सुनले, चाँदीले, रत्नले। अब यो कुराले बनाउन पनि मिल्यो। अर्को भनेको चाहिँ काठ, घाँस, पराल, चाहिँ जम्मा छवटा कुरा छ होइन। छवटा कुराले चाहिँ घर बनाउन मिल्छ भनेको छ। जग चाहिँ के हो त, यीशु ख्रिस्ट हुनुहुन्छ होइन। अनि यहाँ के भनेको छ, जसको काम चाहिँ रहिरह्यो रहिरह्यो भने चाहिँ के हुन्छ, उसले इनाम पाउँछ हो, इनाम पाउँछ लेखेको छ। तर कसैको काम चाहिँ के भयो त, रहेन भने केले केले, आगोले चाहिँ, आगोले चाहिँ जाँच गर्दै गर्दाखेरि होइन, आगोले जाँच गर्दै गर्दाखेरि चाहिँ काम रहेन भने चाहिँ उसले के गर्छ भनेको छ, हानि भोग्ने छ, उसले हानि भोग्नुपर्छ, तर आफै चाहिँ बाँच्ने छ भनेर यहाँ लेखेको छ। अब हामीले अलिकति यहाँलाई हेरौँ। अब यो सबै कुरा चाहिँ यहाँनिर चाहिँ नि शाब्दिक चाहिँ होइन क्या, यो चाहिँ साङ्केतिक रूपमा यहाँ भनिएको छ, बताइएको छ है। अब त्यसो भए साङ्केतिक अर्थ चाहिँ के हुन्छ त भन्दाखेरि, यहाँ फाउन्डेसन भन्ने कुरा गरेको छ, जग भनेको छ, जग यीशु ख्रिस्ट हुनुहुन्छ भनेर भनेको छ। त्यसो भए यो जगको अर्थ चाहिँ के हो त भन्दाखेरि, यीशु ख्रिस्टको डक्ट्रिनमा चाहिँ के गर्नुपर्ने रहेछ, घर बनाउनु पर्ने रहेछ क्या, डक्ट्रिन अफ क्राइस्ट, आमेन। फेथमा, केमा, फेथमा अथवा डक्ट्रिनमा यीशु ख्रिस्टले, यीशु ख्रिस्टको शिक्षामा चाहिँ के बनाउनुपर्ने रहेछ, घर बिल्ड भनेको छ नि त, बनाउनु भनेको छ नि त। अब बनाउनु चाहिँ के बनाउनु हो त भन्दाखेरि, हाम्रो चरित्रलाई बनाउने हो क्या। हामीले यीशु ख्रिस्टको शिक्षामा चाहिँ केलाई बनाउने हो त, चरित्रलाई। अब केले बनाउने, गोल्ड, सिल्भर, प्रेसियस स्टोन भनेको छ नि, एउटा तिनवटा कुरा चाहिँ हो, गोल्ड, सुन, चाँदी, र अर्को चाहिँ बहुमूल्य पत्थरहरू। अब जसले यो, यसको अर्थ चाहिँ के हो भन्दाखेरि, परमेश्वरको दिव्य वचन अनुरूप आफ्नो चरित्रलाई चाहिँ के गर्ने त, यीशु ख्रिस्टमा चाहिँ बनाउँदै लाने भन्न खोजेको हो क्या है। के रे, केमा रे, डिभाइन, दिव्य सत्यतामा, र त्यो अनुसार चाहिँ आफ्नो क्यारेक्टरलाई, चरित्रलाई चाहिँ बनाउँदै लाने कुरा भयो भने, अर्को चाहिँ के भयो त, वुड, हे, स्टबल भनेको चाहिँ के हो त, वुड भनेको अब काठ, घाँस हो, र अर्को के छ यहाँनिर, पराल, पराल भनेको चाहिँ अब के भयो त, यो भनेको चाहिँ सांसारिक कुराहरू, सांसारिक इच्छाहरू हो, गलत शिक्षाहरूमा पनि त के गर्छन् त, बनाउँदै, चरित्र बनाउँदै जान्छन् त मान्छेले होइन, हो नि। अब यसलाई चाहिँ केले केले चाहिँ जाँच गरिन्छ भनेको छ, यो कुरालाई चाहिँ आगोले। अब आगो भनेको साँच्ची के आगो होइन, तर आगो एउटा यस्तो कुरा हो जसले चाहिँ यहाँ उपयुक्त हुने भएको कारणले गर्दा आगो भन्ने शब्द चलाएको छ क्या, जसले चाहिँ सबै कुरा नष्ट गर्न सक्छ नि त होइन, आगोले डिस्ट्रक्सन गर्न सक्छ नि त, त्यही भएको कारणले गर्दा आगो चलाएको छ। अब आगो भने के हो त भन्दाखेरि, परमेश्वरको न्याय हामीले हेर्न सक्छौँ होइन, परमेश्वरको न्याय अथवा बल्दो रिस भनेको छ बाइबलमा। हामीले हेर्छौँ भने जलनको आगो भनेर भनिएको छ होइन। हो, यो आगोले जब जाँच गरिन्छ नि, यदि परमेश्वरको शिक्षामा, दिव्य सत्यतामा, जसले आफ्नो चरित्रलाई चाहिँ होइन बनाएको छ नि, उसको चरित्र चाहिँ रहिराख्ने भयो नि त होइन। तर जसले चाहिँ सांसारिक शिक्षामा, इच्छामा र सांसारिक कुराहरूमा चाहिँ आफ्नो चरित्रलाई बनाउँदछ, अनि त्यो बेलामा चाहिँ के हुन्छ त, उसको चाहिँ सबै कुरा नष्ट हुन्छ होइन, नष्ट हुने भयो। अब सुनलाई हामीले हेऱ्यौँ भने जति आगोमा हाल्यो झन् टल्केर होइन, सुन के हुन्छ त, टल्केर पित्तल झन् टल्किन्छ नि त हो। 1,40,000 चाहिँ त्यस्तो हुन्छ, जब ट्रायल आउँछ नि, ट्रायल के सङ्कष्ट आउँछ नि, उनीहरूको चाहिँ चरित्र चाहिँ झन् टल्किन थाल्छ क्या, झनै सिल्भर जस्तो, सुन जस्तो, पत्थर जस्तो उनीहरू चाहिँ झन् टल्किन थाल्छ भने, तर जसले चाहिँ है 1,40,000 बाहिरको ठुलो ग्रेट मल्टिट्युड्सको चाहिँ के हुन्छ त, उनीहरूको काम चाहिँ के हुन्छ, अब नष्ट हुन्छ। किन, किनभने उहाँको दिव्य सत्यतामा उनीहरूले आफ्नो चरित्रलाई स्थापना गरेन नि त, बनाएन नि त। त्यही भएको कारणले गर्दाखेरि चाहिँ के हुन्छ त, उहाँ त्यो ट्रायल्स पढ्दै गर्दा, आगोले ट्रायललाई पनि जन्माउँछ होइन, अनि त्यो कष्टहरू हुँदै गर्दाखेरि चाहिँ के हुन्छ, नष्ट हुन्छ क्या, नष्ट हुन्छ। अनि यहाँ अर्को कुरा के पनि भनेको छ भने, जसको काम चाहिँ रहिरहन्छ हो, जसको चरित्र रहिरहन्छ, उनीहरूले चाहिँ के पाउनेछ त भने यहाँ लेखिएको छ के पाउनेछ, उसले इनाम पाउनेछ। अनि त्यो इनाम चाहिँ के हो त भन्दाखेरि 1,40,000 सामेल हुनु पाउनेछ। आमेन। केमा? डिभाइन नेचरमा, परमेश्वर जस्तो हुनुहुन्छ, यीशु ख्रिस्ट जस्तो अवस्थामा हुनुहुन्छ, त्यस्तै चाहिँ 1,40,000 हुनेछ। आमेन। हालेलुया। हो, अब अर्को चाहिँ के भनेको छ त, कसैको काम जलिजान्छ भने, होइन काम जलिजान्छ भने चाहिँ ऊ आफै चाहिँ बाँच्नेछ, बाँच्छ है, आफै चाहिँ मर्छ भनेको चाहिँ यहाँ छैन, आफै चाहिँ बाँच्छ तर आगोबाट भएर उम्के जस्तो। कि भन्नुको मतलब के हो त, सङ्कष्टबाट भएर चाहिँ के गर्नुपर्छ त, जान नै पर्ने हुन्छ, होइन सङ्कष्टबाट चाहिँ भएर जान्छ तर बाँच्न चाहिँ बाँच्छ। अनि त्यसपछि के हुन्छ, उनीहरूले चाहिँ अब ठुलो प्रेसियस हो, परमेश्वरले राख्नुभएको ठुलो इनाम 1,40,000 पर्ने इनाम त गुमाउँछ, तर पनि एज अ सर्भेन्ट क्लास, होइन सर्भेन्ट भने के हो त, दास स्वरूप, स्वर्गदूत जस्तै चाहिँ परमेश्वरको सिंहासन अगाडि चाहिँ के गर्छ त, उनीहरू बस्न चाहिँ पाउँछ। होइन, बुझ्दै हुनुहुन्छ। अब अर्को एउटा हामी पद पढौँ, पहिलो कोरन्थी 5:5, म सिस्टर रोमीलाई पढिदिनु भनेर अनुरोध गर्न चाहन्छु, एकदम बुझौँ हामी यो पदलाई, पढिदिनुहोस् त।
यो मान्छे शरीरको विनाशका निम्ति शैतानको हातमा सुम्पियोस् कि आत्मा चाहिँ प्रभु यीशुको दिनमा पचाइयोस्।
हँ, अब हेर्नुहोस् है, यसलाई अलिकति हामी पढौँ है। त्यो मान्छेको शरीर भनेको छ नि, होइन त्यो मान्छे, को मान्छे त, जो चाहिँ यीशु ख्रिस्टसँग चाहिँ के भइसकेको छ, कभनेन्ट, के यीशु ख्रिस्टसँग प्रतिज्ञा गरेको, वाचा गरिसकेको, त्यो भन्नुको मतलब म तपाईँसँगै हिँड्छु, होइन तपाईँको बाटोमा हिँड्छु भनेर भनेका व्यक्ति, क्या कन्सिक्रेटेड भइसकेको व्यक्ति। अनि त्यसपछि के हो त, त्यो व्यक्ति, त्यो मान्छेको शरीर चाहिँ विनाशका निम्ति शैतानको हातमा सुम्पियोस् भनेको छ है, यहाँ शैतानको हातमा सुम्पियोस् कि आत्मा चाहिँ प्रभु यीशुको दिनमा बचाइयोस्। अब यो भन्दै गर्दा के परमेश्वरले सिधै शैतानलाई नै ड्याममै दिनुहुन्छ त त्यो व्यक्तिलाई भन्न खोजेको हो? यो पनि साङ्गीतिक छ क्या, होइन साङ्गीतिक छ। अब यो भन्नुको मतलब चाहिँ, हामीले यहाँनिर कन्टेक्स्टलाई हामीले हेर्छौँ भने चाहिँ यहाँनिर अन्य जाति र मण्डलीको विषयमा चाहिँ कुराकानी भइराखेको छ क्या, अनि यो चाहिँ मण्डलीको बारेमा भनेको। पावलले के भन्नुहुन्छ भने, यहाँ हामीले तल हामीले हेर्दै जान्छौँ भने अन्य जातिको न्याय गर्न हामीलाई के खाँचो, परमेश्वरले गर्नुहुन्छ भन्नुभएको छ क्या, तर मण्डलीभित्र भएको अथवा मण्डलीको कुरालाई चाहिँ के गर्नुपर्छ त भन्दाखेरि, मण्डलीको कुरामा चाहिँ यो कुरा उहाँले भन्नुभएको छ क्या। अब त्यो भने के, अघि मैले भनिसकेँ, कन्सिक्रेटेड भएर पनि हो, प्रतिज्ञा गरेर पनि, परमेश्वरसँग कभनेन्ट भएर पनि, भए पश्चात पनि चाहिँ के गर्छ त भन्दा, परमेश्वरलाई बिर्सेर हो, आफ्नै इच्छामा, आफ्नै कुराहरूमा, सांसारिक कुराहरूमा लागि पर्छ भने नि, परमेश्वरले कुर्नुहुन्छ कुर्नुहुन्छ कुर्नुहुन्छ, तर जब समयको अन्त हो, जीवनको अन्तमा आइपुग्दै गर्दा चाहिँ परमेश्वरले के गर्नुहुन्छ त भन्दाखेरि, ट्रायलमा त्यो व्यक्तिलाई हालिदिनुहुन्छ क्या, है, जीवनको अन्तमा चाहिँ के गरिदिनुहुन्छ त, ट्रायलमा उहाँले हालिदिनुहुन्छ है। ट्रायलमा हालिदिनु भएपछि चाहिँ के हुन्छ, उसको शरीर भनेको छ नि, होइन शरीर चाहिँ विनाश होस्, के शरीर विनाश होस् भन्नुको मतलब चाहिँ त्यो शरीर, फ्लेसली क्यारेक्टर, क्या जुन शरीरको क्यारेक्टर, पापमय स्वभावहरू छ नि, त्यो स्वभावहरू चाहिँ नष्ट होस् भनेर, के परमेश्वरले घृणा गर्नु भएर होइन, तर अब स्वर्गमा जानु छ भने त, स्वर्गमा जानु छ भने त त्यसै गइँदैन नि, गइन्छ र स्वर्गमा, स्वर्गमा त्यसै जानु पाउँछ, पाउँदैन नि, होइन हो, त्यही भएको कारणले गर्दा उहाँले प्रेम गर्नुभएको कारणले गर्दा चाहिँ के गर्नुहुन्छ त, ट्रायलमा पारिदिनुहुन्छ ताकि उनीहरूले चाहिँ संसारिक सबै है आफ्नो इच्छा, पापमय स्वभावहरू चाहिँ सबै कुराहरू चाहिँ के गर्नेछ, उनीहरूले त्याग्नेछ क्या। अनि त्यसपछि हेर्नुहोस् त यहाँ के लेखेको छ, कि आत्मा चाहिँ प्रभु यीशुको दिनमा बचाइयोस्। आत्मा भनेको छ, हेर्नुहोस् है, अब आत्माको विषयमा हामीले पढिसकेका छौँ। अब यो आत्मा चाहिँ के हो त भन्दा, जब कन्सिक्रेटेड हुन्छ तब के हुन्छ त भन्दाखेरि, नयाँ सृष्टि, नयाँ है, नयाँ माइन्डमा चाहिँ, हाम्रो माइन्डमा चाहिँ के गर्नुहुन्छ त परमेश्वरले, परमेश्वरले के गर्नुहुन्छ त पवित्र आत्माले चाहिँ हामीलाई यहाँनिर आउनुहुन्छ र उहाँले चाहिँ गर्व अब हाम्रो शरीर अथवा माइन्डमा चाहिँ नयाँ सृष्टि चाहिँ गर्व धारण हुन थाल्छ नि होइन हो त्यो गर्व धारण भएको कुरालाई चाहिँ के गर्नुहुन्छ त उहाँले त्यो चाहिँ बचाउनुहुन्छ भनेर भन्न खोज्नुभएको क्या हेमेन बुझ्नुभयो बुझ्नुभयो नि नयाँ सृष्टि चाहिँ यहाँ गर्व धारण भएको हुन्छ नि होइन कन्सेक्रेटेड भइसके पश्चात त यहाँ हुन्छ नि त हो त्यसलाई चाहिँ उहाँले बचाउनको निम्ति चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि उहाँ आफैले चाहिँ ट्रायलमा हालिदिनुहुन्छ अब यो कुरालाई हामी भोलि पर्सि हामी पढ्ने नै छौँ कुन कुरामा हामी पढ्छौँ भने डे अफ एटोनमेन्ट भन्ने च्याप्टर हाम्रो छ जसलाई नेपालीमा के भनिन्छ प्रायश्चितको दिन भन्ने हामीले त्यो एउटा सब्जेक्टलाई पाठलाई हामीले हेर्न नै पर्ने हुन्छ त्यहाँनिर दुईवटा बाख्राको विषयमा हामी पढ्छौँ के होइन अलिकति संक्षिप्तमा म तपाईँहरूलाई बताउन चाहन्छु दुईवटा बाख्रा ल्याइन्छ होइन बलिको निमित्त अनि त्यसपछि एउटा बाख्रालाई चाहिँ के हुन्छ भने दुईवटा बाख्रा लिएर आयो लिएराइसकेपछि चाहिँ के हुन्छ त्यहाँनिर चाहिँ छानिन्छ क्या अब लट चिट्ठा लगाइन्छ क्या अनि जुन पर्छ नि त्यसलाई चाहिँ के गर्छ भने सेक्रिफाइस गर्न लिएर जान्छ अर्कोलाई चाहिँ के अरे उसमा छोडिदिन्छ क्या बिरानो ठाउँमा होइन वाइल्डरनेसमा उजाड स्थानमा छोडिदिन्छ क्या अब यो यहीसँग सम्बन्धित छ कसरी भन्दाखेरि 1,40,000 चाहिँ के हुने भयो त आफैले आफ्नो शरीरलाई चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर्ने भयो नि त हो भनेपछि त्यो जुन बलि गराउने भयो नि बलि गराउने पर्यो नि त त्यो चाहिँ के हो त 1,40,000 भए जुन चाहिँ जसलाई चाहिँ छोडिदियो नि उजाड स्थानमा छोडिदियो नि त्यो चाहिँ के भयो त भन्दा उजाड स्थानमा दुःख पाउनको लागि दुःख पाएर चाहिँ के हुन्छ त अब लास्टमा सबै कुरा भएर चाहिँ आफ्नो चरित्रलाई शरीरको सबै कुराहरूलाई चाहिँ उसले त्याग्छ अनि अन्तिममा चाहिँ के गर्नुहुन्छ परमेश्वरले बचाउनुहुन्छ हो यो कुरा हामी भोलि पर्सि डे अफ एटोनमेन्टमा चाहिँ हामी पढ्छौँ अहिले चाहिँ यति मात्र हामी हेरौँ अब यसलाई हेर्छौँ भने आफैले 1,40,000 चाहिँ के गर्छ सेक्रिफाइस अफ फ्लेस के आफ्नो शरीरलाई आफ्नो स्वभावलाई चाहिँ आफैले चाहिँ के गर्छ भने बलिको रूपमा अर्पण गर्ने भयो भने ग्रेट मल्टिट्युड्सको ठुलो भिडको होइन हकमा चाहिँ के हुने भयो त डिस्ट्रक्सन अफ फ्लेस क्या यिनीहरूको चाहिँ शरीरलाई चाहिँ के गर्नु पऱ्यो नाशै गर्नुपर्ने भयो क्या शरीरको क्यारेक्टरलाई चाहिँ के बुझ्नुभयो कि भएन 1,40,000 के गर्छ आफ्नो शरीरलाई जिउँदो बलिको रूपमा आफै अर्पण गर्ने हो नि कसैले गरिदिनुपर्छ पर्दैन क्या भलुन्टरली आफ्नै इच्छाले तर 1,40,000 बाहिरको ठुलो भिडले चाहिँ आफैले आफ्नो शरीरलाई जिउँदो बलिको रूपमा अर्पण गरेन नि त शरीरको कामहरूलाई नष्ट गरेन नि त त्यस भएपछि के गर्नु पर्यो त भन्दा डिस्ट्रक्सन अफ फ्लेस परमेश्वरले नै उनीहरूको त्यो क्यारेक्टरलाई चाहिँ नष्ट गर्नुपर्ने भयो क्या केद्वारा सङ्कटद्वारा हो है त्यो भएपछि चाहिँ के हुने भयो उनीहरू पनि त्यहाँनिर सिंहासनको अगाडि चाहिँ पुग्ने भए है बुझ्दै हुनुहुन्छ नि ओके ल अब अर्को पद फेरि हामी हेरौँ है त अर्को भन्नाले फेरि हामी फर्केर फेरि प्रकाशकै पुस्तकमा हामी आऊ प्रकाश 7:15-17 पद पढिदिनुहोस् त जसले पढिदिनु भए पनि हुन्छ म नाम तोकेर भन्दिनँ तपाईँहरूले पढिदिनुहोस् त 15-17 हजुर
यसै कारण यिनीहरू परमेश्वरको सिंहासनको अघिल्लोतिर छन् र उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्
सेवा के गर्ने भयो त अब त्यसै कारणले गर्दाखेरि सेवा गर्छन् भनेर भनेको छ होइन अगाडि सिंहासन अगाडि हुन्छन् र उनीहरूले के गर्छन् त के गर्छन् दिनरात सेवा गर्छन् अनि
त्यस सिंहासनमा बस्नुहुनेले चाहिँ यिनीहरूको बिचमा बास गर्नुहुनेछ यिनीहरू कहिले भोकाउने छैनन् न त कहिले तिर्खाउने नै छन् न त घामको राप यिनीहरू माथि पर्नेछ न त कुनै ताप नै किनकि यस सिंहासनको बिचमा हुनुहुने थुमाले यिनीहरूको गोठालो गर्नुहुनेछ र यिनीहरूलाई पानीका जिउँदा धाराहरूमा डोराएर लैजानुहुनेछ अनि परमेश्वरले यिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुसिदिनुहुनेछ
हेर्नुहोस् त अब यो भएपछि के भयो त सबै कुराहरू त अब 1,40,000 त परेन होइन रिवार्ड त गुमायो अनि गुमाएपछि के हुन्छ त भन्दा उनीहरूलाई रियलाइज हुन्छ हामीले होइन तपाईँले समय दिनु हुँदाखेरि पनि हामीले गरेनौँ भनेर, अनि त्यो समयमा उनीहरू रुनेछन्। अनि त्यो रुँदै गर्दाखेरि परमेश्वरले के गर्नुहुन्छ त भन्दाखेरि उनीहरूको आँखाको आँसु चाहिँ के गरिदिनु हुने रहेछ, पुछिदिनु हुनेछ। अनि यिनीहरूले के गर्छन् भनेको छ, दिन रात चाहिँ सेवा गर्छन् भनेर लेखिएको छ। अनि यो चाहिँ ठुलो भिडको बारेमा हो। अब प्रश्न आउँछ, यो समय छँदै गर्दाखेरि हामी ठुलो भिडमा जाने कि कहाँ जाने? 1,44,000 पढ्नको निम्ति हामी दौडिने भन्ने चाहिँ चुनाव चाहिँ हाम्रो होइन। हामी आफैले चाहिँ अहिले छ नि त, अस्तिको पालि हामीले हेरिसक्यौँ, 1,44,000 पुरा भइसकेपछि त के हुन्छ त भन्दा परमेश्वरको राज्य चाहिँ आउँछ होइन, इजरायलमा चाहिँ स्थापना हुन्छ देखिने रूपमा भनेर हामीले हेरिसकेका छौँ रोमी 11 अध्यायबाट 11:25 होइन। त्यसो हो भने अझै पनि 1,44,000 पर्ने है समय अथवा पढ्ने चान्स छ के। त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ विश्वासयोग्य चेला बन्न जरुरी छ, विश्वासयोग्य चेला हेमेन। त्यो विश्वासयोग्य चेला चाहिँ के कति हो त, 1,44,000। त्यस्तै भएको कारणले गर्दा त्यहाँ पढ्ने चान्सेस मौका छ। त्यही भएर परमेश्वरले यो सत्यता तपाईँ र म है हामी बिच र नेपालमा चाहिँ फैलाइराख्नु भएको छ। अनि हामी चाहिँ दौडिनु जरुरी छ, के कसरी दौडिने त भन्दाखेरि जित्नको लागि चाहिँ दौडिने। आमेन हालेलुया, आमेन हालेलुया। अनि अब यहाँ हामीले हेर्छौँ भने त्यही भएर बाइबलमा प्रश्न के लेखिएको छ भने नि, तिमीहरूलाई संसारमा दुःख कष्ट हुन्छ होइन, दुःख कष्ट आउन सक्छ होइन, यस्तो हुनसक्छ भनेको छैन क्या। यीशु ख्रीष्टले सिधै के भन्नुभएको छ, संसारमा रहन्जेल तिमीहरूलाई ट्रिबुलेसन हुन्छ, कष्ट सङ्कष्ट आउँछ, तर के गर, ढाडस गर, मैले संसारलाई चाहिँ जितेको छु होइन। यसै कारणले गर्दाखेरि यीशुले जित्नु भएको कारणले गर्दाखेरि यीशुको जीवनलाई हामीले हेर्न जरुरी छ के। यीशुले हरेक परिस्थितिहरूमा यीशुले कसरी जिउनु भयो भन्ने कुरालाई जब हामी हेर्दै हेर्दै उहाँको पाइलालाई उहाँलाई पछ्याउने भएपछि त उहाँकै कुरा हेर्नु पऱ्यो नि त, संसारलाई हेरेर भए त भएन नि। त्यही भएर हामीले उहाँलाई हेर्दै 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 उहाँले गर्नुभएको कुरालाई हामीले पछ्याउँदै 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 गर्दै 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 जान्छौँ भने हामीले पनि के गर्छौँ त भन्दा हरेक दुःख कष्ट परिस्थिति जस्तो सुकै अवस्थाहरूलाई पनि हामीले पनि जित्न सक्छौँ हेमेन, किनभने उहाँले जितेर देखाउनु भएको छ। हालेलुया, अनि यही कुरा हामीले पनि गर्न सक्छौँ है। अब हामी कहाँ पढ्ने हो त, हामी कहाँ पढ्नुपर्छ, 1,44,000 पढ्नुपर्छ। हाम्रो दौड चाहिँ यही नै हो। अनि हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि आज चाहिँ हामीले ग्रेट मल्टिट्युड्सको विषयमा पनि आज हामीले हेऱ्यौँ, यानि कि ठुलो भिडको विषयमा पनि हामीले हेरेका छौँ, र मण्डलीको विषयमा करिब करिब हामीले सबै कुरालाई हामीले पढिसकेका छौँ। कृपया हामीले तपाईँहरूलाई पिडिएफ पठाएका छौँ नेपालीमा अङ्ग्रेजीमा होइन, ती सबै कुराहरू तपाईँहरूले पढ्नुहोस् र नबुझेको कुराहरू केही छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ।